यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभामा पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक पेश। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा पूँजीगत खर्चमा सुधार आएको उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा सदन समक्ष जानकारी। तीन तहका सरकार बीच समन्वय नहुँदा मध्यवर्ती क्षेत्रहरूमा स्रोतहरूको प्रयोगमा समस्या। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई 54 लाख रूपियाँ धरोटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश। र पश्चिमी रूसको कुर्स्क क्षेत्रमा 6 महिनाको लड़ाईमा 900 भन्दा बढ़ी रूसी सेना पक्राउ। प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले जारी गरेका अध्यादेशबाट सीमित समूहले अनुचित लाभ लिन सक्ने सम्भावना रहेकाले सरकारको नियतमाथि शंका बढ़ाएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले सरकारले संसद छलेर एकाएक अध्यादेशहरू जारी गरी व्यवस्थापिका संसदको भूमिकामाथि हस्तक्षेप गरेको बताउनुभयो। अध्यादेश ल्याउने सरकारको प्रक्रिया र नियतमा नै खोट रहेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले भूमि तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनका लागि जारी भएको अध्यादेशको आवश्यकताबारे प्रश्न गर्नुभयो।
यसबीचमा जारी भएका अध्यादेशहरूका प्रक्रिया मात्र होइन, नियतमा पनि हामीलाई शंका छ। भूमि तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनका लागि जारी अध्यादेशको नियत के हो? संशोधित प्रावधानहरूले वास्तविक भूमिहीन दलित सुगुम्बासी र अव्यवस्थित बसोबासीले जोतभोग गरिरहेको जग्गाको लालपूर्जा पाउन सहज हुन्छ कि झन कठिन जटिल र महँगो हुन्छ विचारणीय छ। मध्यवर्ती क्षेत्रको जग्गालाई जग्गा उपलब्ध गराउन नसकिने नकारात्मक सूचीमा राखेर लाखौं भूमिहीन दलित सुगुम्बासी र अव्यवस्थित बसोबासीको भूमि अधिकार कुण्ठित गर्न खोजिएको प्रष्ट देखिएको छ तपाईँहरूको अध्यादेशमा।
अध्यक्ष प्रचण्डले सरकार प्रगतिका तथ्याङ्कमा होइन मिथ्याङ्क र आत्मरतिमा रमाइरहेको उल्लेख गर्दै संसदमा रिपोर्ट कार्ड र तथ्य नभई मिथ्या कल्पना र आत्मरति सुनिन थालेको बताउनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले विकास निर्माण र सामाजिक कार्यक्रमहरूलाई तीव्रताका साथ अगाडि बढ़ाउने गरी कार्ययोजनाका साथ काम गरिरहेको दावी गर्नुभएको छ। सीमित स्रोत साधनका बावजूद सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्ने गरी मुलुकका हरेक क्षेत्रमा परिवर्तनको अनुभूति दिने गरी कामलाई प्राथमिकता दिएर अगाडि बढ़िरहेको बताउनुभयो। सरकारले यस अवधिमा राष्ट्रिय गौरवका आयोजनाहरूलाई तीव्रता दिएको र त्यस्ता आयोजनाहरूलाई बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै बैठकमा सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिनुहुँदै गृहमन्त्री रमेश लेखकले सर्लाहीमा भएको अन्तर्जातीय विवाह सम्बन्धी उठेका विषय र चासोका सम्बन्धमा आफू गम्भीर र संवेदनशील भएको बताउनुभयो। बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री लेखकले संविधानले व्यवस्था गरेको छुवाछूत तथा भेदभाव विरूद्धको हक एवं व्यक्तिका नैसर्गिक अधिकारको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने विषयमा सरकार क्रियाशील रहेको जानकारी गराउनुभयो। गृहमन्त्री लेखकले कुनै पनि प्रकारको जातीय विभेद र छुवाछूतको विरूद्धमा आफू सधैँ प्रतिबद्ध रहने बताउनुभयो। यस्तै आजको प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एचपीभी खोप अभियानबाट कुनै पनि किशोरीलाई वञ्चित हुन नदिन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। मन्त्री पौडेलले क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो। बैठकमा सांसद सुमना श्रेष्ठले पछि पनि खोप लगाउनलाई बजेट सुनिश्चित छ कि छैन भनी प्रश्न गर्नुभयो। यस्तै सांसद प्रेम सुवालले स्वास्थ्य बीमाको रकम नपाएको भन्दै अस्पतालले उपचार नगर्दा समस्या भएको बताउनुभयो। सांसद लेखनाथ दाहालले गम्भीर प्रकृतिका रोग सस्तो भए पनि उपचार महँगो भएको बताउनुहुँदै सरकारी अस्पताल पहुँचवालाको बन्दै गएकामा जनताको बनाउन माग गर्नुभयो। सांसद तोसीमा काकीले आवासीय चिकित्सकका समस्या समाधान गर्न माग गर्नुभयो। बैठकमा सांसदहरू हितराज पाण्डे, विनिता कठायत, सीता कुमारी राणा, रोशन कार्की, छिरिङ लामा, रामहरि खतिवडा, प्रेम बहादुर महर्जनले मन्त्री पौडेललाई स्वास्थ्यका विविध विषयमा प्रश्न राख्नु भएको थियो। यसअघि आजको प्रतिनिधि सभा बैठकको शुरूमा सांसदहरूले सर्लाहीमा भएको जातीय विभेदको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा पानी जहाज संचालन तथा व्यवस्थापन विधेयक 2081 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 पेश भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानी जहाज संचालन तथा व्यवस्थापन विधेयक 2081 र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 पेश गर्नुभयो। यसअघि आजको बैठकमा सांसदहरूले सामाजिक आर्थिक तथा विकास निर्माणसँग सम्बन्धित विषयमा सरकारको ध्यानकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक माघ 27 गते आइतबार 1:15 बजे बस्नेछ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले यसै वर्षभित्र आईटी पार्क स्थापना गर्ने बताउनु भएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले सरकारले डिजिटल नेपाल फ्रेमवर्क बनाउने लक्ष्य साकार पार्न सूचना प्रविधिका पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउनुभयो। कम्प्युटर एसोसिएशन महासंघ नेपाल क्यान महासंघद्वारा आज आयोजित 30 क्यान इन्फोटेक 2025 शुभारम्भ गर्नुहुँदै मन्त्री गुरूङले डिजिटल फ्रेमवर्क बनाउन प्रशस्त सूचना प्रविधिका पूर्वाधार तयार पार्नुपर्ने बताउनुभयो। उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकासका लागि विज्ञान र प्रविधि आवश्यक रहेको बताउनु भएको छ। वसुन्धरा स्थित साउथ वेस्टर्न स्टेट कलेजले आज आयोजना गरेको 13 विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै वहाँले आगामी दिनमा शिक्षा नीति बनाउँदा विज्ञान र प्रविधिलाई समेट्नुपर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई 54 लाख रूपियाँ धरोटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ। चितवनको सहारा सहकारी ठगी प्रकरणमा लामिछानेलाई धरोटी रकम लिएर रिहा गर्न आदेश भएको रासोपाका सांसद हरि ढकालले जानकारी दिनुभयो। अहिले धरोटी वापतको रकम जुटाउने तयारी भइरहेको र सो रकम बराबरको बैंक ग्यारेन्टी बुझाउने तयारी भएको सांसद ढकालले बताउनुभयो। आर्थिक अपचलन आरोप लागेको बेनी नगरपालिका 8 रहेको कुमारी बहुद्देशीय सहकारी संस्था लिमिटेडलाई प्रहरीले सील गरेको छ। सहकारीको वर्तमान तथा पूर्व पदाधिकारीले आर्थिक अपचलन गरेको भन्दै आइतबार 5 जनालाई पक्राउ गरेको प्रहरीले हिजो सहकारी संस्थालाई सील गरेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। काठमाडौँको कमल पोखरीमा आज ग्यास सिलिण्डर विस्फोट हुँदा 11 जना घाइते भएका छन्। सानदार मोमो पसलमा भएको ग्यास सिलिण्डर विस्फोटमा पनि घाइते भएका मध्ये 2 जनाको अवस्था गम्भीर रहेको छ। घाइते सबैको किर्तिपुरस्थित वर्ण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराले जानकारी दिनुभयो। नागरिकताको अभावमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 स्थित सुस्तावासीमा विद्युत मिटर जडानको समस्या समाधान हुने भएपछि सुस्तावासी खुशी भएका छन्। सुस्तावासीलाई 1 वर्षसम्म निशुल्क रूपमा विद्युत उपलब्ध गराउने विषयमा थप पहल थालिएको हो। यसअगावै सुस्तामा बसोबास गरेको भए पनि नागरिकता नहुँदा अधिकांश परिवारको विद्युतीय मिटर जडानको समस्या रहँदै आएको थियो। जुम्ला जिल्लामा यस वर्षको हिउँद याममा वर्षा र हिउँ नपर्दा बाली सुक्दै गएपछि जुम्लाका किसान समस्यामा परेका छन्। गाउँमा सिंचाईको सुविधा नहुँदा आकाशे पानीको भरमा कृषकले खेतीपाती गर्दै आएका छन्। यस याममा विशेष गरी स्याउका नयाँ बिरूवा लगाइन्छ। माघको अन्तिम साता भइसक्दा पनि वर्षा र हिउँ नपर्दा किसानलाई शास्ति भएको स्थानीय बासिन्दाले जानकारी दिनुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनले पश्चिमी रूसी कुर्स्क क्षेत्रमा 6 महिनाको लड़ाईमा 900 भन्दा बढ़ी रूसी सेनालाई पक्राउ गरेको जनाएको छ। किव र मस्को करिब 3 वर्षदेखि युद्धमा रहे पनि बन्दी आदान प्रदानमा सहकार्य गरिरहेका छन् र युक्रेनले आफ्ना पक्राउ परेका सैनिकहरूलाई फिर्ता ल्याउनलाई प्राथमिकता दिएको छ। गत वर्ष युक्रेनी सेनाले कुर्स्क क्षेत्रमा भएका कार्यवाहीहरूमा 700 भन्दा बढ़ी रूसी सैनिकलाई पक्राउ गरेको बताएको थियो। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट बिहिबार 452 यात्रुले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका छन्। त्यस विमानस्थलबाट बिहिबार जजिरा एयरवेजबाट 251 यात्रुले सेवा लिएका हुन् भने थाई एयर एसियाबाट 128 र फ्लाई दुबईबाट 73 यात्रुले सेवा लिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक प्रताप बाबु तिवारीले जानकारी दिनुभयो। हिउँदमा त्यस विमानस्थलबाट धेरै उडान कटौती भएपछि चिन्तित बनेका त्यस क्षेत्रका पर्यटन व्यवसायी विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान बढ़न थालेपछि भने उत्साहित बनेका छन्। शेयर बजार मापक नेप्से परिसूचक बिहिबार 11.64 अंकले घटेर 2700 बिन्दुबाट तल झरेको छ। बिहिबार नेप्से परिसूचक घटेर 2679.81 बिन्दुमा कायम भएको हो। साताको शेयर कारोबारको अन्तिम दिन बिहिबार र त्यसअघि मंगलबार र बुधबार समेत घटेको शेयर बजार साताको पहिलो कारोबार दिन आइतबार 69.80 उच्च अंकले बढ़ेको थियो भने सोमबार पनि 2.41 अंकले बढ़ेको थियो। यसरी साताभरि शेयर बजारमा घटबढ़ भए पनि समग्रमा शेयर बजार यस साता 42.04 अंकले बढ़ेको छ। यस्तै बिहिबार नेपाली बजारमा सुनको मूल्य पनि बढ़ेको छ। बिहिबार सुनको मूल्य प्रतितोला 1600 रूपियाँले बढ़ेर 168500 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। खोटाङमा आगामी फागुनमा प्रथम राष्ट्रिय बाँस सम्मेलनको आयोजना हुने भएको छ। खोटाङको दिक्तेलमा आगामी फागुनको 15 गतेदेखि 17 गतेसम्म प्रथम राष्ट्रिय बाँस सम्मेलनको आयोजना गरिने भएको आयोजकले जनाएका छन्।
अब खेल समाचार अजय बमबाट।
गोलकिपर टिकेन्द्र सिंह थापा नायक भन्दा चर्च वाइज युनाइटेड आहा रारा पोखरा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बिहिबार सम्पन्न खेलमा चर्च वाइजले न्युरो टीम एनआरटीलाई सटन डेथमा 6-5 गोलले पराजित गर्यो। पेनाल्टी सुटआउटमा टिकेन्द्रले 3 बचाव गर्नुका साथै 1 गोलको योगदान दिए। निर्धारित र अतिरिक्त समयमा दुवै टोलीबाट 1-1 गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट थियो। त्यसअघि खेलको 24 मिनटमा रिचर्ड विल्सको गोल मार्फत एनआरटीले अग्रता लिएको थियो। 63 मिनटमा नवीन लामाले पेनाल्टी मार्फत गोल गर्दै चर्च वाइजलाई बराबरीमा ल्याए। अब सेमी फाइनलमा चर्च वाइजले साबिक विजेता त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ। दशरथ चन्द्र क्रिकेट एकाडेमी भैतडीले अर्जुन ट्रफीमा पहिलो जित दर्ता गरेको छ। धनगढ़ी स्थित फाल्फा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न बिहिबारको पहिलो खेलमा दशरथले क्रिकेट एक्सिलेन्स सेन्टर सी काठमाडौँलाई 16 रनले पराजित गर्यो। जितसँगै 3 खेलमा 2 अंकका साथ दशरथले सेमी फाइनल सम्भावना कायम राखेको छ। हारसँगै सीसीको सेमी फाइनल सम्भावना सकिएको छ। दशरथले प्रस्तुत गरेको 161 रनको लक्ष्य पछ्याएको सीसी 19.4 ओभरमा 144 रनमै समेटियो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको दशरथले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 160 रनको इफल तयार पारेको थियो। 25 संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढा सुब्बा गोल्ड कपको उपाधिका लागि साबिक विजेता एनआरटी र ए डिभिजन लिग च्याम्पियन चर्च वाइज युनाइटेड भेट्ने भएका छन्। बिहिबार सम्पन्न प्रतियोगिताको दोस्रो सेमी फाइनलमा भारतको युकेएफसी क्लबलाई 3-1 गोलले हराउँदै एनआरटी फाइनलमा पुगेको हो। उपाधिका लागि ए डिभिजन लिगका 2 टीम शनिबार धरान रंगशालामा प्रतिस्पर्धा गर्नेछन्। नेदरल्याण्डले त्रिकोणात्मक महिला टी20 अन्तर्राष्ट्रिय श्रृंखलामा थाइल्याण्ड विरूद्ध 1 विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। जितसँगै 6 खेलमा 8 अंक जोडेको नेदरल्याण्डले उपाधि सम्भावनालाई कायम राखेको छ। पहिलो पराजय बिहोरेको थाइल्याण्डको पनि 5 खेलबाट 8 अंक नै छ। बिहिबार त्रिवी क्रिकेट मैदानमा थाइल्याण्डले प्रस्तुत गरेको 110 रनको लक्ष्य नेदरल्याण्डले अन्तिम बलमा 9 विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 109 रनको इफल तयार पारेको थियो।
अब मौसम। आगामी 24 घण्टामा बिहान पख तराईका भूभागहरूमा हुस्सु कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जीवनमा पर्न सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभामा पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक पेश। चालू आर्थिक वर्षको पहिलो छ महिनामा पुँजीगत खर्चमा सुधार आएको उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा सदन समक्ष जानकारी। तीन तहका सरकारबीच समन्वय नहुँदा मध्यवर्ती क्षेत्रहरूमा स्रोतहरूको प्रयोगमा समस्या। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई 54 लाख रूपियाँ धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश र पश्चिमी रूसको कुर्स्क क्षेत्रमा 6 महिनाको लड़ाईमा 900 भन्दा बढ़ी रूसी सेना पक्राउ। हवस्त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।